أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين اللهم صل على محمد وآل محمد وعجل فرجهم أما بعد فقد قال الله الحكيم في كتابه المبين بسم الله الرحمن الرحيم شهر رمضان الذي أنزل فيه القرآن هدى للناس بينات من الهدى والفرقان خداوند عالم سورہ بقرہ میں ارشاد فرما رہا ہے کہ یہ ماہ رمضان ہے کہ جس میں قرآن نازل کیا گیا ہے، جو ہدایت کا سبب ہے اور فرقان عطا کرتا ہے۔ قرآن مجید میں کہیں ہیں وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُمْ فُرْقَانًا، جو اللہ کا تقوی اختیار کرے خدا اس کے لیے فرقان کی صفت اسے عطا کرتا ہے۔ فرقان یعنی فرق رکھنا کی صلاحیت، کہ آپ کو حق باطل الگ الگ نظر آئے، آپ فرق کر سکیں، آپ تشخیص دے سکیں کہ حق کہاں ہے باطل کہاں ہے۔ لیکن شرط کیا ہے؟ شرط وہی ہے وَمَن يَتَّقِ اللَّهَ، جو اللہ کا تقوی اختیار کرے تو اس کے لیے کیا ہے؟ فرق۔ اب قرآن مجید کیا کہہ رہا ہے؟ یا ایھا الذین آمنوا کتب علیکم الصیام ڈیش 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 لعلکم تتقون، روزہ کس لیے فرض ہے؟ تاکہ متقی بنو۔ خوب، اور تقوی کیا ہے؟ ومن یتق اللہ یجعل له مخرجا، بس روزے سے تقوی تک ہے اور تقوی سے فرقان تک کا سفر ہے۔ صحیح، کیا کہہ رہا ہے یہاں پر؟ کہ ھدی للناس انزل فیہ القرآن، اس میں قرآن نازل ہوا ہے، ھدی للناس یہ ہدایت ہے، ایک بات۔ دو کیا ہے؟ بینات من الہدی والفرقان، اس میں بینات ہیں، نشانیاں ہیں ہدایت کی اور فرقان کی۔ بس یہ ماہ مبارک رمضان در حقیقت خدا کی طرف سفر ہے، خدا کی طرف ٹریول کرنا ہے۔ جیسے کہ کل ہم نے بتایا تھا، ایک مادی سفر ہوتا ہے اور ایک معنوی اور روحانی سفر ہوتا ہے۔ روحانی یعنی روح کا سفر، روح کا سفر، معنوی سفر، روحانی سفر۔ انسان سو بھی رہا ہے جب بھی اس کا سفر جاری و ساری رہتا ہے، انسان کھانا کھا رہا ہے جب بھی اس کا سفر جاری و ساری رہتا ہے، لیکن بدنی سفر اس وقت سفر کہلاتا ہے کہ جب وہ حالت حرکت میں ہوتا ہے۔ آپ چل رہے ہیں، آپ پھر رہے ہیں، آپ بس میں جا رہے ہیں، آپ گاڑی میں جا رہے ہیں، آپ ہوائی جہاز میں جا رہے ہیں، خوب آپ کا سفر ہے۔ آپ کو چار آدمی کاندھے میں ڈال کر ان والے کلمہ شہادت اشہد ان لا الہ الا اللہ کہتے ہوئے لے جا رہے ہوں گے، وہ بھی آپ کا سفر ہے۔ لیکن وہ سفر جو ہے اسی کے کام آئے گا کہ جو زندہ رہ کے اپنے سفر کی تیاری کرے۔ ظاہری بات ہے کہ جو زندہ رہ کے تیاری کرے گا اسی کو پھر سفر کام آئے گا نا۔ اب کلمہ شہادت پڑھ کے اس کو قبر میں لٹا دیں گے تو اس نے اگر جو اعمال کیے ہوں گے تو وہ پھر ویسے ہی فرشتے تیاری کر کے آئیں گے نا، آ جاؤ بیٹا آ جاؤ، ویسی تیاری کر کے آئیں گے نا جیسا اس نے تیاری کی ہے۔ تو ماہ مبارک رمضان ہم نے بتایا تھا خدا کی طرف سفر ہے، جیسے کل ہم نے کہا تھا انی اتقرب الی اللہ و الی رسولہ و الی امیر المومنین و الی فاطمہ و الی الحسن و الی الحسین، اور در حقیقت کیا؟ و الی امام زماننا، اور ہم اپنے امام زمانہ کی طرف سفر کر رہے ہیں۔ بس ہماری ہر چیز سفر ہے، ہمارا درس بھی سفر ہے۔ آپ کا گردان یاد کرنا، آپ کا صرف نحو، آپ کا بلاغت، آپ کا اصول، آپ کی علماء، ٹھیک ہے نا، یہ بھی سفر ہے۔ آپ کی خدمت کرنے والا، آپ کا باورچی، وہ بھی حال سفر میں، وہ آپ کے لیے چائے بنا رہا ہے، کھانا بنا رہا ہے، لیکن وہ بھی سفر میں۔ آپ نماز پڑھ رہے ہیں، آپ حالت سفر میں، یعنی جو کام آپ کر رہے ہیں وہ آپ حالت سفر میں کر رہے ہیں۔ اس سفر کا نتیجہ کیا ہونا چاہیے؟ اس سفر کا نتیجہ یہ ہونا چاہیے کہ قربت بڑھے، نزدیکی بڑھے، فاصلہ کم ہو۔ کہتے ہیں کہ مجنون جو تھا وہ لیلہ سے ملنے کے لیے بیتاب تھا، وہ اونٹ پہ سوار ہوا رات کی تاریکی میں، اور اونٹ کو لے کے چلا، ہانکتا تھا، ہانکتا رہا، ہانکتا رہا۔ اونٹ کا ایک بچہ تھا، اونٹنی کا ایک بچہ تھا، अब रात की तारीकी में ये अपना सफर तय कर रहा है, थोड़ी देर बाद देखता है कि ये शहर की तरफ आ रहा है, वो फिर उसको हांकता चलो चलो। सुबह जब होती है तो देखता है कि वहीं का वहीं खड़ा है। तो वो कहता है कि तुम पूरी रात बज़ाहिर सफ़र करते रहे लेकिन तुमने कोई फासला तय नहीं किया, इसलिए कि तुम्हारा माशूक कोई और था, ऊँटनी का माशूक कोई और था। जब महबूब और माशूक अलग अलग हों तो फिर रास्ता तब्दील हो जाता है। वो मसलन लैला से मिलने जाना चाह रहा था और वो जो है ऊँटनी के ऊँटनी अपने बच्चे से मिलने जाने, दोनों का महबूब अलग है। बज़ाहिर कोशिश तो की, बज़ाहिर मेहनत तो की, सारी रात बज़ाहिर सफ़र किया लेकिन नतीजा सिफर, नतीजा ज़ीरो। तो हमारी हर चीज़ हालत सफ़र में, इस सफ़र में रुकावटें हैं। बस ये सफ़र जो हम कर रहे हैं इसमें नज़दीकी बढ़नी चाहिए, फासला कम होना चाहिए। 13 रोज़ों के बाद हमारा खुदा से कितना फासला कम हुआ, 13 बुराइयों का फासला कम हुआ, 13 गुनाहों का फासला कम हुआ, 13 अच्छाइयों का फासला तय किया, ये हमें तय करना है। और फिर अभी 17 जो दिन रह गए हैं, 17 सीढ़ियाँ जो रह गई हैं, हम ये तय करना है कि हमने कितना फासला तय किया। आयतुल्लाह जवाद आमली फरमाते हैं कि इंसान हालत सफ़र में है और उसका असल सफ़र, उसका रूहानी सफ़र वही है कि जो अपने इल्म के साथ, अमल के साथ और तस्की के साथ तय करेगा, जिसको हम कल बयान कर चुके हैं। बस हर इंसान के लिए लाजिम व ज़रूरी है कि वो ये जाने को वो नाक़िस है, उसे कमाल तक पहुंचना है। हर इंसान नाक़िस है, हर इंसान जो है वो जाहिल पैदा हुआ है माँ के पेट से और बतन से, उसे इल्म की तरफ आना है। लिहाजा अगर किसी को भूख न लगे, आप उसके सामने खाना भी पेश करेंगे उसको कोई रग़बत नहीं होगी, आप उसके सामने पानी और शरबत भी पेश करेंगे उसको रग़बत और प्यास ना हो उसको कोई रग़बत नहीं होगी, सही। लेकिन अगर जो है कोई भूखा है उसके सामने पानी पेश किया जो उसको रग़बत होगी, शौक से खाएगा। तो मुझे ये देखना है कि मैं नाक़िस हूँ या मैं कामिल हूँ। वो यकीन में नाक़िस, जब नाक़िस है तो मुझे सफ़र करना है, मुझे ट्रैवल करना है, मुझे फासला तय करना है ताकि मैं कमाल की तरफ जा सकूँ। यही वजह है कि मुनाजात शाबानिया में इसकी तरफ इशारा किया गया है। अब फरमाते हैं आयतुल्लाह जवाद आमली के एक इंसान वो है जो सफ़र तय कर लेता है, लेकिन एक वो है जिसको पता ही नहीं होता कि मुझे कुछ करना चाहिए, मुझे आगे बढ़ना चाहिए, मुझे जो है वो सफ़र करना चाहिए खुदा के लिए। अमीरुल मोमिनीन अलैहिस्सलाम इरशाद फरमाते हैं, इलाही लम यकुन ली हौलुन फ़अंतक़िला बिही अन मासियतिक इल्ला फ़ी वक़्तिन अयक़ज़तनी लिमहब्बतिक। ऐ खुदा, मेरे पास कोई ऐसी ताकत नहीं थी कि मैं तेरी मासियत से बाहर निकल आऊँ। इन्हें शैतान ने चारों तरफ से मुझे घेरा हुआ है, शैतान हमेशा मुझे वसवसा कर रहा है और मैं हमेशा उसकी सीटी पर, जब वो सीटी बजाता है मैं उसकी आवाज़ पर लब्बैक कहता हूँ और चल देता हूँ। लम यकुन ली हौलुन, हौल यानी मेरे पास कोई ताकत और कुदरत नहीं थी, मुझ में तौफीक हरकत नहीं थी कि मैं हरकत करूँ, ट्रैवल करूँ, सफ़र करूँ तेरी तरफ। अन मासियत का, अन मासियत का मिन नहीं का है, मिन यानी दरमियान से, अन यानी उसको छोड़कर। बसन कहा कि अन निकाह हो सुन्नती फमन रगबा अन सुन्नती, मिन सुन्नती नहीं का, मिन और अन में फ़र्क है। फमन रगबा फी सुन्नती, उसका माना कुछ और होगा, यानी उसको शौक है, उसको दिलचस्पी है मेरी सुन्नत में। फमन रगबा, रगबा दोनों जगह है लेकिन उसकी रगबत क्या है, छोड़ने में है सुन्नत रसूल को, वाज़े हुई बात। मेन अवामिल अगर आपने पढ़ी होगी तो वहाँ पे ये माना दिया हुआ है, मेन और अन का माना दिया हुआ है। क्या कहा कि अन मासियत थे, यानी तेरी मासियत से सफ़र करना मैं नहीं चाह रहा था, अच्छा मेरे वहम में भी नहीं था, मेरे गुमान में भी नहीं था میرے دل بھی نہیں چاہ رہا تھا کیونکہ شیطان مجھے بہکا رہا تھا، مجھے اچھا لگ رہا تھا، اس لیے کہا کہ لم یکن لی حول، میرے پاس کوئی طاقت نہیں تھی، حرکت کی توفیق نہیں تھی، فانتقلا، یعنی میں منتقل ہو جاؤں، چھوڑ کے چلا جاؤں ان معصیت کا، تیری معصیت و گناہ و مخالفت اور جرم کو چھوڑ کے چلا جاؤں. پس من نہیں کا ان کا ہے، یہاں پہ توجہ ضروری ہے کہ گناہ کو چھوڑنا ہے. میں گناہ کو چھوڑ کے نہیں آنا چاہ رہا تھا. کیسے گناہ کو چھوڑ کے آیا؟ امیر المومنین فرماتے ہیں الا فی وقت ایقظتنی لمحبتک، مگر وہ وقت کہ جب تو نے اپنی محبت سے مجھے بیدار کر دیا، اپنی محبت مجھے دی، اپنا عشق مجھے دیا، اپنا عرفان مجھے دیا. یعنی اے خدا تو نے مجھے بیدار کیا، تو نے مجھے آگاہ کیا، تو نے کہا کہ اٹھو، بیدار ہو، تلاش کرو، کوشش کرو. لہذا یہ جو آواز خدا ہے یہ سب کے لیے آ رہی ہے، سب کے لیے آ رہی ہے، لیکن یہ آواز خدا سننے والے کان بیدار ہونے چاہیے. یہ ظاہری کانوں سے آواز نہیں آئے گی. یہ کون سے کانوں سے سنی جائے گی؟ قلب کے کانوں سے. وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا، قرآن کہتا ہے وَلَقَدْ ذَرَانَ جَهَنَّمَ لِكَثِيرٍ مِّنَ الْجِنَّ وَكَثِيرًا مِّنَ الْجِنَّ وَالْإِنسِ لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا، ہم جہنم کو بھر دیں گے. کس سے؟ جنوں ان سے. لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا، ان کے دل ہیں مگر سوچتے نہیں ہیں. وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا، ان کے کان ہیں سنتے نہیں ہیں. وَلَهُمْ کیا ہے آگے آیت؟ وَلَهُمْ أَعْيُنٌ لَا يُبْصِرُونَ بِهَا، ان کی آنکھیں دیکھتے نہیں ہیں، دیکھتے ہیں سنتے ہیں لیکن وہ نہیں سنتے جو سننا چاہیے، دیکھتے ہیں لیکن وہ نہیں دیکھتے جو دیکھنا چاہیے، اور وہ نہیں سوچتے جو سوچنا، سوچتے اپنے مطلب کی وجہ سے سوچتے ہیں لیکن وہ نہیں سوچتے جو نہیں سوچنا چاہیے. پس اگر میں خدا کی مرضی سے نہ دیکھوں، نہ سوچوں، نہ بولوں، عمل نہ کروں، امام کہتے ہیں ایسے جیسے تم گونگے، بہرے، اندھے، لنگڑے، لولے ہو. انسان کی آنکھیں ہوں اور وہ نہ دیکھے جو خدا کو پسند ہو، جو امام کو پسند ہو، جو اہل بیت کو پسند ہو، وہ اندھا ہے. خدا کیا کہہ رہا ہے؟ لہم قلوب، ان کے قلوب ہیں، ان کی عقلیں ہیں، لا یفقہون بیا، تفقہ نہیں کرتے، گہری فکر نہیں کرتے، غور و فکر نہیں کرتے. وہ لہم آذان نہیں یسمعون بیا، ان کے کان ہیں نہیں سن رہے، ان کی آنکھیں نہیں دیکھ رہے. اولئک کالانام بل ہم اضل، یہ جانور ہیں، جانور سے بھی زیادہ پست ہیں. کیوں خدا؟ یہ تو اشرف المخلوقات تھے. لقد خلقنا الانسان فی احسن تقویم، خدا نے کہا وَرَدَدْنَاهُ فِي أَسْفَلَ السَّافِلِينَ، کیوں؟ احسن الخالقین ہے، لیکن وہ اس انسان کے لیے جو آنکھوں سے وہ دیکھے جو اسے دیکھنا چاہیے، کانوں سے وہ سنے جو اسے سننا چاہیے، وہ سوچے جو اسے سوچنا چاہیے. خدا کہہ رہے ایسے لوگ کون ہیں؟ اولئک کالانام، یہ جانور جیسے ہیں. کاف کافے تشبیہ ہے. اولئک کالانعام، اولئک ہم الغافلون بل ہم اضل. خدا نے کہا نہیں، جانور نہیں ہیں، جانور سے زیادہ پست ہیں. کیوں خدا جانور سے زیادہ پست ہیں؟ جانور میں سوچنے سمجھنے کی صلاحیت نہیں ہے، انسان میں صلاحیت ہے. بس انسان ہی کے، وہ انسان، وہ آدم، وہ شخص، وہ فرد، وہ جوان، وہ مرد، وہ عورت، جو خدا کی مرضی سے نہ دیکھے، نہ سنے، نہ بولے، نہ عمل کرے، وہ جانور سے زیادہ پست اور بدتر ہے. بر محمد و آل محمد صلوات. پس مولا علی کہہ رہے ہیں کہ اے خدا میں معصیت سے نہیں نکل سکتا تھا مگر تیری محبت. خب یہ جو آواز آ رہی ہے یہ دل کے کانوں سے سنی جائے گی. مثلاً کہا کہ جب نوجوان 20 سال کا ہو جاتا ہے تو فرشتہ آواز دیتا ہے یا ابنا العشرین جد واجتہدو، اے 20 سال کے ہو گئے ہو نوجوان، جدو وجتہدو، جدو یعنی تلاش، جد و جہد کرو، کوشش کرو، عمل کرو، وجتہدو سخت محنت اسٹرگل کرو. یہ آواز کون سنتا ہے؟ آپ میں سے کون 20 سال کا ہے؟ 20 سال سے کم والا؟ شناختی کارڈ والی عمر نہیں پوچھنا، اصل والی پوچھنا. آپ آواز سنتے فرشتے کی؟ معصوم کہہ رہے ہیں کہ فرشتے کی آواز آتی ہے. وہ کون سے کانوں سے سنی جائے گی یہ آواز؟ جس کے دل کے کان کھلے ہوں گے. یہ والے کان کھلے ہونے ضروری نہیں ہیں، یہ تو کھلے ہی رہتے ہیں. یہ والے کان کھلے ہونے چاہیے. وہ جو گناہ کر رہا ہوتا ہے نا باہر، وہ دیکھ رہا ہوتا ہے لیکن در حقیقت وہ اندھا ہوتا ہے، اسے خدا نظر نہیں آ رہا ہوتا. دن کی روشنی میں بھی اسے خدا، بہت سے لوگ ہوتے ہیں جن کو دن کی روشنی میں بھی خدا نظر نہیں آتا. رات کو تو چھوڑیے، اگر دن کی روشنی میں خدا نظر آتا تو وہ گناہ نہیں کرتا. علامہ امیر المومنین کہنے، اے خدا مجھ میں توفیق نہیں دی میں تیرے حرکت کروں، اسٹرگل کروں، ٹریول کروں، مگر یہ کہ تو نے مجھے بیدار کر دیا. لہذا انبیاء علیہ السلام اور تمام اہل بیت علیہ السلام اور ان کی دعاؤں کا مقصد کیا تھا؟ مجھے بیدار کیا جائے. اللہم انی افتتح الثناء بحمدک وانت، کیا ہے؟ وانت مسدد ثواب. اس کے بعد وایقنت انک ارحم الراحمین فی موضع العفو والرحمہ واشد المعاقبین فی النکال والنقمہ. یعنی میں جانتا ہوں تو بہترین رحم کرنے والا ہے جہاں تجھے رحم کرنا چاہیے، لیکن تو اشد المعاقبین ہے، سخت گرفت کرنے والا، پکڑ لینے والا ہے گردن سے. فی موضع النکال والنقمہ، جہاں پر تو در حقیقت اپنا عذاب نازل کرتا ہے. خب جب تک خدا نے مہلت دی، مہلت دی، پیار سے سدھر جا، سیدھی راہ پہ آ جا، فرعون انسان کا بچہ بن جا، پتر بن جا انسان کا، نہیں بنا. دیکھ میں تجھے رزق دے رہا ہوں، موسیٰ کی بات مان لے، نہیں بنا. ہارون کی بات مان لے، نہیں بنا. مہلت دی، مہلت دی، مہلت دی، یہ کیا ہے؟ فی موضع العفو والرحمہ، اشد رحمت. لیکن جہاں خدا کا عذاب آیا کہ اب نہیں بیٹا بچوں، اب نہیں پھنسے گا، اب نہیں بچے گا، تو ایسا دبوچا کہ پوری فوج کے ساتھ غرق ہو گیا. لہذا ہمیشہ خدا سے ایک معاملہ نہ رکھے، اس لیے کہا مومن کے دل کو اگر آپریشن کر کے کاٹا جائے تو دو حصے ہوں گے، 50 ادھر 50 ادھر. 50 میں خوف، ڈر خدا سے، اور 50 میں کیا ہوگا؟ رجا اور امید، بیلنس ہوگا، جیسے ترازو کے دو پلڑے. مومن نہ اس کا خوف اس کی خدا کی رحمت سے زیادہ ہوتا ہے، نہ رحمت خدا کے خوف سے زیادہ ہوتی ہے، یعنی بیلنس لائف. لہذا خدا کہہ رہا ہے کہ تمام انبیاء کی کوشش یہ ہے، ہمارے تمام انبیاء آئمہ کی کوشش یہ ہے کہ وہ ہمیں اس غفلت سے بیدار کرے. مثلا سورہ فاطر آیت نمبر 22 میں ارشاد ہوا، وَأَنْتَ وَمَا أَنْتَ بِمُسْمِعٍ مَنْ فِي الْقُبُورِ. آپ جو قبروں میں موجود ہیں ان کو سنا نہیں سکتے. مراد وہ قبر نہیں، وہ تو سن ہی نہیں سکتا. قبر سے مراد یہاں پہ کیا ہے؟ وہ جو نفس کی قبر میں قید ہے، زندہ ہے ابھی، خواہشات کی قبر میں قید ہے، شیطان کی جال کی قید میں ہے، وہ اس قبر میں قید ہے. جیسے میں نے کہا تھا کہ بعض زنجیریں ہمیں خود توڑنی ہوں گی. مجھے ومن یخرج من بیتی، ہی مجھے اپنے گھر سے ہجرت کرنی، میرا گھر یہ میرا دل ہے، خواہشات ہیں، شیطان ہے، ہوا حوث ہے، دل کا چاہنا ہے، مجھے ان سے ہجرت کرنی ہے. کہا وما انت بمسمع من فی القبور، یہ جو دل کی اور خواہشات کی قبر میں، آپ اس کو نہیں سنا سکتے. یہی وجہ ہے کہ کفار مکہ کیوں نہیں عمل کر رہے تھے، کیوں نہیں سن رہے تھے قرآن، کیوں اثر نہیں ہو رہا تھا؟ کیونکہ وہ خواہشات نفس کی قید میں تھے. لہذا فرماتے ہیں استاد محترم کہ اگر کوئی بیدار ہو جائے تو اسے چاہیے کہ وہ سمجھے کہ اسے حرکت کرنی چاہیے. آپ کہیں جا رہے ہوں موٹر سائیکل پر، اور اچانک آپ کو جاتے جاتے پتہ چلے کہ آپ غلط راہ پہ جا رہے ہیں، یہ راستہ آپ کی منزل پر نہیں جاتا، آپ کیا کریں گے؟ ہاں ہیں، بریک لگائیں گے بھائی، ہاں ہاں پھر سیدھے ہاتھ پہ دیکھیں گے گاڑی تو نہیں آ رہی، اسٹیکر بنا دیں مجھے کہیں گزرتی چلی جائے، اس کے بعد پھر سیدھے راستے کی طرف آئیں گے، ایسے ہی ہوگا نا؟ ایسے ہی ہوگا نہیں ہوگا؟ کہہ رہے ہیں کہ جس کو اندازہ ہو جائے، بیدار ہو جائے کہ وہ غلط کر رہا ہے، اسے چاہیے کہ وہ سیدھے راستے پہ آ جائے۔ اسی لیے فرمایا کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، من استوى یومہ فہو مغبون، من استوى ہو، من استوى، استوى کہتے ہیں سویا سے ہے، سوا استوا، بابے استفال میں گیا ہے، ٹھیک ہے، سوا یسوی نہیں، سوا یسوی نہیں ہوگا، سوا یسوی ہوگا، ہاں ٹھیک ہے، من استوا برابر ہو جائیں، یوما ہو، دو دن برابر ہو جائیں، فہوا مغبون، مغبون کسے کہتے ہیں؟ اس میں مفعول ہے، مغبون غبن سے ہے، غبن دھوکے کو کہتے ہیں، غبن نقصان کو کہتے ہیں، کاروبار میں کہتے ہیں اس کو غبن ہو گیا ہے، یعنی اس کو دھوکا ہو گیا ہے، چیٹ کر دیا کسی نے اس کو، اردو میں کیا کہتے ہیں اس کو؟ مامو بنا دیا، ٹوپی پہنا دی، صحیح، آسان الفاظ میں سمجھانے کے لیے آپ کو، مغمون کا اردو ترجمہ کیا؟ مامو بنا دیا، ٹھیک۔ استاد کہتے ہیں کہ یہاں جو دن مراد ہے نا، دو دن مراد نہیں ہے، یہ بطور مثال ہیں، جس کے دو لمحے ایک جیسے ہو گئے، ہر لمحہ تمہارا سیڑھی بننا چاہیے تھا، مثلا تم یہ ابھی 7 بجے تھے مثلا بتا رہا، اب 8 بجے تمہیں اوپر جانا چاہیے، پھر 9 بجے اوپر جانا چاہیے، پھر 10 بجے اوپر جانا چاہیے، لیکن صورتحال یہ کہ 7 تھے، ابھی 6 تھے، پھر 7 ہوا، افطاری کھائی، 8 9 10 نیچے کی طرف جا رہا سفر، نماز میں دل نہیں لگ رہا، مطالعے میں دل نہیں لگ رہا، یعنی یہ سفر تمہارا اوپر جانا چاہیے تھا، ہر 7 تمہاری ٹریول کیسے کہتے ہیں، فاصلہ طے ہونا چاہیے خدا کی طرف، اوپر کی طرف، مثلا 7 بجے، پھر 8 بجے، پھر 9 بجے، پھر 10 بجے، لیکن اگر الٹا ہو جائے، 6 بجے تک تو اچھا چل رہا تھا، افطاری آئی نیچے اور آیا نیچے، یہ تنزل ہو گیا، یہ ارتقا تھوڑی ہوا، یہ تو تنزل ہو گیا، نیچے کی طرف سفر ہو گیا۔ کہتے ہیں کہ جس کے دو لمحے، دو دن، دو گھنٹے ایک جیسے ہو جائیں، وہ نقصان میں ہے، یعنی وہ ٹریول نہیں کر رہا ہے۔ یہ بالکل اس لیلا اور مجنو والی مثال ہے کہ مجنو چلا اونٹ پہ بیٹھ کر لیلا سے ملنے، جتنا فاصلہ طے کر رہا تھا وہ واپس اپنی ہی منزل کی طرف آ رہا تھا، اپنے گھر کی طرف آ رہا تھا، واضح بات۔ پس کہتے ہیں کہ یہاں پر شبانہ روز یا روزر مقابل شب نیس، یعنی ایسا نہیں کہ دن کے مقابلے میں رات یا 24 گھنٹے، نہیں، بلکہ آپ کا ہر لمحہ آپ کو اوپر لے کے جائے، آپ کا ہر لمحہ خدا کی طرف لے کے جائے، یعنی اتقرب الی اللہ الی امام زمان، بس میری میرا آج کا روزہ، میری آج کی تلاوت مجھے کہاں لے کے جائے، مجھے بیدار کر، اٹھو اے طالب علم، اٹھو اے امام کی سپاہی، اٹھو، آگے بڑھو، مباحثہ کرو، مطالعہ کرو، قرآن پڑھو، استغفار کرو، انہیں آگے کی طرف جانا چاہیے تھا۔ لہذا خدا کہتا ہے ولا تکن من الغافلین، یعنی آپ جو ہیں غافلوں میں سے نہ، سورہ آراف آیت نمبر 205۔ پس اس بنا پر کیوں بہت سے لوگ غفلت سے بیدار نہیں ہوتے، جگانے والے موجود ہیں، مثلا کہا القبر ینادی فی کل یوم سبع مرات، قبر دن میں 5 دفعہ آواز دیتی ہے، انا بیت المثل وحدہ، انا بیت الوحشہ، انا بیت الظلمہ، میں تاریکی کا گھر ہوں، میں بچھوؤں کا گھر ہوں، میں تنگ و تاریک گڑھا ہوں، میرے لیے نور لے کر آؤ، میرے لیے مثلا یہ لے کر آؤ، میرے لیے یہ لے کر آؤ، یہ آواز کس کو آتی ہے؟ ہمیں نہیں آتی، کیوں؟ क्योंकि हमने अपने मोबाइल को क्या किया हुआ है, एरोप्लेन मोड पे लगाया हुआ है। आप क्या करते हैं, एरोप्लेन मोड पे लगा लेते तो क्या कोई सिग्नल नहीं आ रहे होते। कॉपी सिग्नल आते हैं एरोप्लेन मोड पे लगाने से? नहीं आते। अब आप दोस्त कहेगा, यार तुम्हें फोन करता, फोन नहीं उठा रहे थे। यार तो मेरे पास तो कोई कॉल नहीं आई, ये देखो कसम खुदा की कॉल नहीं आई। ओ भाई आगे खोल के देख यार, ये एरोप्लेन मोड पे। ओ यार भूल गया, सॉरी यार, ये साइलेंट किया हुआ है। या बहुत से लोगों ने अपने आप को साइलेंट किया हुआ है, खुदा की बात ही नहीं सुननी है। यानी माशरे की बात, आपकी बात नहीं कर रहा हूँ, खुदा की बात ही नहीं। खुदा उधर, खुदा को देखेंगे इस वाली गली से निकल जाएंगे, जहाँ खुदा खड़ा होगा, जहाँ अहले बैत का पैगाम होगा, वहाँ छोड़ करने। यह साइलेंट किया हुआ अपने आप को, आवाज़ ही नहीं आया कोई, बिल्कुल साइलेंट। यह एरोप्लेन मोड पे लगाया हुआ है, कोई सिग्नल ही नहीं आ रहा है। तो बाज़ औक़ात इंसान अपने आप को एरोप्लेन मोड पे कर लेता है, सिग्नल ही नहीं आ रहे, या वो साइलेंट करके चाहते ही नहीं कि वो आवाज़ आए, मुझे डिस्टर्ब करे मेरी मादी ज़िंदगी को। मुराद क्या है? मुराद ये है कि क्यों बहुत से लोग दर हकीकत यूँ कहूँ कि बेदार नहीं होते, उसकी वजह है, उसकी वजह यह है कि अगर कोई इंसान 20-25 दिन, महीना दो महीना ना नहाए तो क्या होगा, उसके जिस्म पर मैल की तह चढ़ जाएगी। ऐसा ही है, ठीक है ना? अब आप उसको नॉर्मल से धोएंगे भी तो वो इतनी आसानी से साफ होने वाली नहीं है, लिहाजा उस मैल को हटाना ज़रूरी है। बाज़ औक़ात इंसान पसीने में जब आता है तो पसीना चिकना कर देता है आपकी जिल्द को, जो पानी पहुंचने से रोकता है, तो पहले उसको टिश्यू पेपर से साफ करें ताकि पसीने साफ हो, पानी पहुंचे जिल्द तक। हदीस में है कि हज़रत अमीरुल मोमिनीन अलैहिस्सलाम इरशाद फरमाते हैं, अल गफलतु ज़लालुन नुफूस, गफलत जो है रूह का मैल है। जिस तरह जिस्म पर मैल जम जाता है, जिसकी वजह से ताजगी, पानी और निशात उसके बदन तक नहीं पहुंचता, उसी तरह कहते हैं कि रूह का भी एक मैल मौजूद है, और वो क्या है, वो गफलत। गफलत का मैल जब इंसान पर आ जाए, फिर उसे कोई चीज़ अच्छी नहीं लगती, फिर वो खुदा की बात सुनने के लिए तैयार नहीं होता। मसलन फिर अमीरुल मोमिनीन की वो मुनाजात जो दुआए, जो मुनाजात शाबानिया कहलाती है, वो क्या है, फशकरतुका बिइदखाली फी करमिक वलतहीर कल्बी मिन औसाफिल गफलत अन्क, ए खुदा मैं तेरा शुक्रिया अदा करता हूँ कि तूने मुझे अपने करम और रहमत में दाखिल किया और मुझे पाक किया मेरे दिल को, मेरे दिल के मैल से जो गफलत है, यानी दिल का मैल है, रूह का मैल गफलत है, तूने अपनी मोहब्बत से उसे पाक किया है। सही, यहाँ पे फरमाते हैं कि रूह का जो मैल है वो गफलत है, इसलिए फरमाया कि हज़रत इमाम जाफर सादिक अलैहिस्सलाम इरशाद, इय्याकुम वल गफला فإنه من غفل فإنما يغفل عن نفسه, तुम पर लाजिम है कि गफलत से बचो, इसलिए कि जो कोई गफलत करेगा वो अपने आप को खो देगा। गफलत का क्या मतलब है? गफलत का मतलब यह है कि अपने आप को खो देना, अपने आप को गुम कर देना, अपने आप को मिस कर देना। मिस कहते हैं ना इंग्लिश में, मिसिंग पर्सन, जो गुम हो जाते हैं, जिनको गुम कर दिया उनको कहते हैं मिसिंग पर्सन, यानी गुम हो गए वो। मसलन मेरी ये घड़ी है, मैं कहीं रख के भूल जाऊँ, फिर को मेरी घड़ी कहे मेरी घड़ी गुम हो गई, सही है ना? और मैं अपना मोबाइल, मैं अपना ये मसलन रुमाल कहीं रख के भूल जाऊँ, गुम हो जाए, मैं क्या कहूँगा, मेरा रुमाल गुम हो गया, सही, मेरी घड़ी गुम हो गई, यानी मुझे नहीं मिल रही है, मेरे पास मौजूद नहीं। गुम का अपोजिट क्या है, ज़िद क्या है, यानी मेरे पास मौजूद है। गुम होना यानी गायब होना, मसलन अभी जो तालिबे इल्म नहीं है वो गुम है, गुम है यानी गायब है, यानी एबसेंट है, ऐसे ही है, ठीक है ना। मसलन जो मौजूद है वो प्रेजेंट है, जो मौजूद है वो हाजिर है। बस गुम का ज़िद क्या है? मौजूद होना, हाजिर होना। गुम का मुतरादिव क्या है? गायब होना, खो जाना। क्या मुमकिन है कि इंसान अपने आप को खो दे? यानी आप कहें कि जनाब मैं खो गया, मुमकिन है? वो एक किस्सा मशहूर है कि सुलेमानी टोपी के नाम से एक किस्सा मशहूर है। एक ऐसी टोपी थी कि जिसको पहन के इंसान गायब हो जाता था कहानियों में, इसलिए कहते हैं वो, अबे भाई क्या सुलेमानी टोपी पहन रखी थी तुमने, कहाँ थे तुम? मतलब मजाक में कहते हैं, कोई नहीं मिल रहा, ओ भाई क्या सुलेमानी टोपी पहन रखी थी, इतनी देर से क्यों आए तुम भाई, कहाँ गायब थे बताओ, कहाँ गायब थे? सुलेमानी टोपी पहन रखी थी। यानी क्या मतलब? यानी तुम दिखाई नहीं दे रहे थे। ओ तो सुलेमानी टोपी पहन के बंदा क्या करता था? यानी उसके बकौल वो गायब हो जाता था, फिर वो मसलन तंग करता था सबको, किसी को थप्पड़ मारा, किसी को छुटकी नोची, किसी का पेन उठा के ले गया। कहानियों में है, जैसे वो गायब हो गए ना, उसको तो कोई नज़र नहीं आ रहा। अब आगे इसके कान में कोई चीज़ डाल दी, ये यूँ यूँ कर रहा है, किसी की छुटकी नोच ली, नज़र नहीं आ रहा, मतलब गुम है ना, गायब है, नज़र नहीं आ रहा। क्या इंसान मतलब यहाँ बैठे बैठे मैं गुम हो जाऊँ, मुमकिन है? मुमकिन है मैं गायब हो जाऊँ? नहीं। हाँ, एक जगह से मुमकिन है, खुदा कह रहा है एक जगह से मुमकिन है। इमाम फरमा रहे मन गफला फइन्नमा यगफलु अन नफ्से, जो गफलत करता है वो अपने आप को गुम कर देता है, वो अपने आप को गायब कर देता है, वो अपने आप को खो देता है। वाजे बात वाजे है? हाँ या अल्लाह, वाजे है? वो अपने आप को खो देता है। भाई कैसे खो देता है? भाई ये तो मौजूद है यहाँ पर। हाँ जी, एक चीज़ है, मतलब ये मेरी चीज़ है, ये मुझसे अलग हो गई, घड़ी पहने हुआ था उतार ली, ये कहीं रख के भूल जाओ गुम हो जाए, मेरा मोबाइल मेरी जेब में था बाहर निकाला रख के भूल के गुम हो गया, गायब हो गया, खो गया, सही, इसको कहते खो गया, गुम हो गया, गायब हो गया, एब्सेंट हो गया। क्या इंसान भी गायब हो सकता है, गुम हो सकता है? नहीं, गुम तो उसे कहते हैं जो गायब हो जाए, गुम तो उसे कहते हैं जो एब्सेंट हो जाए, मैं तो प्रेजेंट हूं यहां पर। हाँ, एक जैसे इंसान गायब हो सकता है, गुम हो सकता है और एब्सेंट हो सकता है, खो सकता है अपने आप को। वो कौन सी चीज है? जब वो अपना मकसद हयात भूल जाए। अगर इंसान अपना मकसद हयात भूल जाए वो गुम हो जाएगा, खा वो 5 मिनट के लिए गुम हो या 5 साल के लिए, 50 साल के लिए। अबू जहल गुम था, बज़ाहिर मौजूद था लेकिन खो गया था, उसने अपने मकसद हयात को नहीं पाया। अबू लहब गुम था, फिरौन गुम था, बाइडन और नेतन्याहू ये गुम हैं, ये खो गए हैं। पाकिस्तान की वो अशराफ है, वो सियासतदान, वो जनरल, वो कर्नल, वो तमाम लोग गुम हैं कि जो अपने मकसद हयात भूल गए कि उनको इस मुल्क में, इस मुल्क की हिफाजत के लिए, इस मुल्क की आवाम की खिदमत के लिए, इस्लाम की बालादस्ती के लिए भेजा गया है, वो गुम हो चुके हैं। उनके नज़दीक शिकम व शहवत मुराद है। इन अल्लाह ताला ने बकौल उस्ताद मोहसिन कराची के, इंसान को स्टेज के लिए हद से पैदा किया, जो सबसे कीमती चीज़ होती है उसको सबसे ऊपर रखा जाता है, वो क्या? अकल। उसके बाद आता है शिकम, उसके बाद आती है शहवत। कुछ लोगों की तवज्जो सिर्फ शिकम और जेर शिकम के लिए होती है, शिकम के बाद क्या आती है? शहवत। लिहाजा कुछ लोगों की तवज्जो, हमारे अरबाब इख्तदार और दुनिया के अरबाब इख्तदार, वो शिकम और शहवत के पुजारी हैं, वो खो चुके हैं, वो गुम हो चुके हैं। ये जरदारी और जरदारियों जैसे लोग, ये मरियम और मरियम जैसे लोग, ये शहबाज शरीफ जैसे लोग, न जाने ऐसे कितने लोग, ये मौलवी फजलुर रहमान जैसे लोग, ये गुम हो चुके हैं, ये खो चुके हैं अपने आप को, ये एब्सेंट हो चुके हैं, ये दर हकीकत असल इनका वजूद नहीं है, इनका मकसद हयात खो गया है। امام کہہ رہے ہیں وہ شخص جو اپنے مقصد حیات کو کھو دے ولو پانچ منٹ ولو خمس دقائق, وہ کھو گیا. دوسرے کیا کہتے ہیں, بڑھ گیا, پانچ منٹ کے لیے بڑھ گیا بھائی وہ. اب سمجھ میں آ گیا, بعض اوقات انسان کی عادت تقریر ایک طرف بڑھ گیا ایک طرف, مل کے درود بھیجو محمد والے محمد. بعض اوقات انسان بڑھ جاتا ہے, یعنی گم ہو گیا, غائب ہو گیا. خب یہ غائب ہو چکے ہیں, یہ بڑھ چکے ہیں, ان کا ایکسپائر ڈیٹ ہے. یہ بڑی طاقت ہے امریکہ جو سمجھتا ہے کہ میں کچھ ہوں, امریکہ بڑھ گیا ختم, عزت رہ گئی بس. اب یہ تھوڑے بہت جو شور شرابہ ان کے چیلے ہیں نا پاکستان میں ادھر ادھر, یہ سب شور مچا رہے ہیں امریکہ امریکہ, ڈھول بجا رہے ہیں ڈھول بجا رہے ہیں. وہ کہتے ہیں کہ ایک شخص تھا سفر پہ جا رہا تھا, اس نے تھک گیا تھا, اس نے کہا کہ یہاں چائے وائے پیوں ذرا آرام کروں. اس کو کہتے تھے سرائے, سرائے یعنی آرام کی جگہ. اس نے اپنا گدا باندھا اور گدا باندھنے کے بعد جو ہے وہ کہا کہ بھائی میرا گدا ہے میں ذرا آرام کر لوں, اور جا کے سو گیا. وہاں صوفیوں کی ایک جماعت تھی, وہ بڑے شاطر تھے چالاک تھے, جیسے آج کے سیاستدان ہیں پاکستانی اور امریکی اور اسرائیلی اور جرمنی اور فرانسوی اور برطانوی. انہوں نے کہا یار یہ بیوقوف, یہ تو گیا گھوڑے گدھے بیچ کے سو گیا, یہ تو لمبا سویا ہے, آؤ اس کا گدھا ذبح کرتے ہیں اور کباب پارٹی کرتے ہیں. اس کے گدھے کو کیا ذبح, جی کباب پارٹی کی باربی کیا اور ناچنے لگے. گدھا گیا, اب وہ ان کا رقص شروع ہو گیا, جیسے کہ آپ سرکاریں دیکھتے ہیں نا مختلف, یہ سرکار وہ سرکار, اور ناچ رہے ہیں اور رنگین کپڑے پہن کے مولوی حضرات, اور ان میں پیسے نچھاور, وہ یہ انہی قدیم کی جماعت تھی. اب جو ہے وہ کیا ان کا رقص شروع ہو گیا, اب جب پیٹ بھر گیا شیطان آ گیا پیٹ میں, چوری کا گدھا ناجائز کھائے جائے پیٹ میں حرام جائے گا, تو یہی کریں گے, ناچنے لگے جو آج کل کی صوفی کر رہے ہیں, گدھا گیا گدھا گیا گدھا گیا, ناچنے لگے سب کے سب یوں سرکل میں. ابھی بیچارہ اٹھا, اس نے کہا یار یہ بھی کوئی ذکر ہوگا کوئی بہت بڑا اللہ میاں کا, وہ بھی لگ گیا گدھا گیا گدھا گیا گدھا گیا. وہ ان کے ساتھ آدھا پون گھنٹہ یہ بھی ان کے ساتھ لگا رہا, وہ بھی کہنا گدھا گیا یہ بھی کہنا گدھا گیا. اس کے بعد جب تھک کے بیٹھ گئے تو اس نے کہا اچھا بھائی میں اجازت چاہتا ہوں, اب میں آپ سے چلتا ہوں. بڑا سرور آیا, بڑا لطف آیا آپ کے اس گدھا گیا کہ ورد نے مجھے جو ہے بڑا سکون دیا, کھانا بھی ہضم ہو گیا. اب جو دیکھا تو گدھا غائب, گدھا ہی نہیں ہے بار, گدھا تو بڑھ گیا پیٹ میں گیا گدھا. تو گدھا کہیں, کہنے کا ابھی تو کہہ رہے تھے آپ قبلہ کہ گدھا گیا گدھا گیا, یعنی گدھا ہم نے کھا لیا, ہم ورد کرتے آپ بھی ورد کر رہے تھے. امریکہ کا گدھا گیا, امریکہ کی سلطنت گئی, امریکہ کی شان گئی, امریکہ کی عزت گئی. نیتن یاہو کی جو باقی بچی عزت تھی جو نیکر تھی وہ بھی طوفان الاقصی اتار دی, برہنہ کر دیا ان کو, صہیونیوں کو امریکیوں کو, پوری دنیا میں برہنہ کر دیا ان کو, ان کا گدھا گیا. اب یہ پاکستانی سیاستدان کرنل جنرل سیاستدان اشرافیہ یہ لوٹے, یہ کہہ رہے گدھا گیا گدھا گیا گدھا گیا, امریکہ کا تو گدھا گئے گیا, یہ بھی ان کے ذکر میں لگ گئے گدھا گیا. یہ پاکستان کے اشرافیہ اسٹیبلشمنٹ, یہ سیاستدان, یہ امریکہ کے گدھا گیا گدھا گیا. ابھی ان کو پتہ چلے گا کہ گدھا اس کا نہیں گیا, ان کا گیا گدھا. وہ جو نوح کے بیٹے نے کہا تھا ساوی الی الجبل, میں پہاڑ پہ چڑھ جاؤں گا میں بچ جاؤں گا, انہوں نے کہا بیٹا ایسی کوئی کہانی نہیں ہے, پہلے پہاڑ ڈوبے گا بعد میں تم ڈوبو گے. یہ امریکہ کے کندھے پہ چڑھ رہے ہیں, بائیڈن بچا لو, نتن یاہو بچا لو, فلاں بچا لو, یہ بچا لو, وہ بچا لو, پہلے وہ ڈوبیں گے بعد میں یہ ڈوبیں گے, توجہ رکھیے گا. تو بعض اوقات انسان بڑھ جاتا ہے, اس کا پروگرام, اس کی زندگی, اس کا مقصد حیات. امام کہہ رہے ہیں کہ جو گم ہو جائے, جو مقصد حیات کو بھول جائے, یعنی غافل, غافل یعنی مقصد حیات بھول گئے تم, پانچ منٹ کے لیے تم غافل ہوا مقصد حیات بھول گئے, یعنی بیٹا کیا ہو گئے بڑ گئے. جیسے گدھا بڑھاتا ہے ایسے انسان بھی بڑھ جاتا ہے, یعنی انسان غائب گویا ہے ہی نہیں, ہے صدر موجود ہے, شریف فیملی موجود ہے, موجود ہیں, لیکن کیا یہ بڑھ چکے ہیں, یہ ختم ہو چکے ہیں, یہ مقصد حیات کھو چکے ہیں. اولائے کے کلانام یہ جانور ہو جیسے ہیں, پھر خدا نہیں جانور سے زیادہ پسند, جانور پھر بھی شرافت و انسانیت ہوتی ہے کچھ, उनमें भी जो है वो जानवरियत होती है, अपने जानवर को बचाते हैं। ये वो हैं कि जो इंसानी जानों के व्यापारी हैं, ये वो हैं जो इंसानी खून और मेहनत कशों के व्यापारी हैं, सौदागर हैं ये। लिहाजा इमाम फरमा रहे हैं कि फ़इन्नमा यगफ़लु अन नफ्से, वो अपने नफ्स से गाफिल हो जाता है, यानी वो खो गया, वो गुम हो गया, वो गायब हो गया। बस गफलत क्या करती है, इंसान को खो देती है। अब ऐसा इंसान बाज़ाहिर 6 फिट का मौजूद होता है, लेकिन चूंकि मकसद नहीं है ना, मकसद नहीं है, क्या होता है, कुछ नहीं होता। मकसद ना हो इंसान ख़त्म हो जाता है। लिहाजा इमाम फरमाते हैं इय्याकुम वल इय्याकुम अलैकुम, जब कहते हैं अलैकुम मतलब तुम पर लाजिम है, वाजिब है, ज़रूरी है तुम्हें यह अंजाम, इय्याकुम यानी आगा रहो, बेदार रहो, होशियार रहो, न करो, न जाओ, न सोचो, करीब ना जाओ। इय्याकुम वल गफला, हरगिज़ गफल के करीब नहीं जाना, हरगिज़ अपने आप को न खोना, हरगिज़ अपने मकसद हयात को न खोना। फ़इन्नहु, इमाम दलील दे रहे हैं, फ़इन्नहु पस बेशक जिसने गफलत की उसने अपने आप को खो दिया। जब वो अपने आप को खो देगा तो बस वो फिर कुछ नहीं कर सकता। और आखिर में एक बात अर्ज करूं और ज़हमत तमाम करूं, बाज़ औक़ात हम लोग भी दर हकीकत मकसद हयात को खो देते हैं, रमज़ान के मकसद को खो देते हैं। आजकल एक मौजू बहुत हॉट चल रहा है, वो है शुतुरमुर्ग का, सुना हुआ है आपने? नहीं हाँ, माशाल्लाह बहुत अपडेट हैं आप लोग। सही तो शुतुरमुर्ग हलाल या हराम, एक अखबारियों का गिरोह है जो कहता है हराम है। वो इलल शराय में एक रिवायत है, उसका तर्जुमा पेश करते हैं। तो पहले तो उनकी खिदमत में अर्ज करूँ, उनकी तबीयत हरी कर दूँ, साफ़ कर दूँ कि भाई आप उर्दू से इश्तेहाद मत कीजिए, इश्तेहाद का काम उसूलियों के लिए छोड़ दीजिए, आपका वैसे भी मकतब अखबारी है। पहली बात तो ये हो गई। दूसरी बात ये हो गई कि क़िबला आपने उर्दू की एक रिवायत पढ़ी है, मुश्तहिद इस रिवायत के मुतज़ाद व मुखालिफ जो रिवायतें होती हैं उसको पढ़ के फतवा देता है। तमाम अशिया का तकरीबन बिल इत्तेफाक फतवा ये कि शुतुरमुर्ग हलाल है। अब रही बात कि उस रिवायत का क्या है, खूब एक किताब में छापू सहीफ़े करबला, ये किताब बहुत चल रही है आजकल, न किसी ने देखी, न किसी ने छुई, न किसी ने छापी। सहीफ़े करबला 75, जो खून का पोरसा नहीं देगा वो जहन्नमी है, मसलन इमाम सादिक अलैहि सलाम। और भाई किताब में लिखने से कि जो खून का पोरसा नहीं देगा वो जहन्नमी है, क्या इमाम का कौल हो जाएगा? शुतुरमुर्ग हराम है, इमाम सज्जाद का कौल लिखने से क्या इमाम का सज्जाद का कौल हो जाएगा? हरगिज़ नहीं। ये तो वही पागलों वाली बात हो गई ना, एक पागल खाने में गए, भाई तू क्यों चुप बैठा है ये सारे, उसने कहा जनाब ये सारे पागल हैं, मैं अकलमंद हूँ, मैं इसलिए खामोश बैठा हूँ। सही, तो बातों का सूरत हाल ये होती है, जो पागल होता है ना वो सबसे बड़ा पागल होता है। तो कुछ अकल के सर फेरे अकल से पैदल होते हैं जो एक रिवायत देख के फतवा दे देते हैं। ठीक, पहली बात तो ये होगी उनकी तबीयत में, उनकी तबीयत साफ हो जाएगी कि भाई लिखने से इमाम का कॉल नहीं होगा, वो पागल कह रहा है कि मैं सही हूँ, ये सब पागल हैं, वो पागल सही हो जाएगा क्या? नहीं। पहली बात तो ये हो गई। दूसरी बात ये होगी कि शुतुरमुर्ग खिलाना हलाल है हराम, ये कोई मसला नहीं है, मुशख्खस है। और ये भी कोई बुरी बात नहीं कि आप तबकाती निज़ाम को मसल मिटाना चाहते हैं, अरे अमीर गरीब साथ मिल के एक दस्तरखान पे बैठे, बहुत अच्छी बात है। इस अशराफिया ने, इन करप्ट सियासतदानों ने, इस इस्टेब्लिशमेंट ने तबकाती निज़ाम बनाया है, अमीर अमीर से अमीर तर, गरीब गरीब से गरीब तर होता चला जा रहा है। आपने बहुत अच्छा काम किया, आपको दोनों को एक टेबल पर एक दस्तरखान पर, बहुत अच्छी बात है, होना चाहिए ये, हम इसकी तायीद करते हैं, इस्लाम इसकी तायीद करता है, अहले बैत कुरान इसकी तायीद करते हैं कि तबकाती निज़ाम नहीं होना चाहिए। लेकिन यहाँ पे लेकिन ज़रूर आएगा, हर जगह एक लेकिन मौजूद है, इस्तिस्ना और इल्ला मौजूद है। वो लेकिन क्या है? लेकिन ये है कि मोहतरम आपने जो शुतुरमुर्ग की बिरयानी और मछली की मंदी खिलाई है, ये काम माह रमज़ान के लिए नहीं है, आप दूसरे महीनों में खिलाइए। अरे वेल मछली अगर जाए तो आप उसका पलाव खिला दीजिए, मछली के पाए कहीं से मिल जाए उसके पाए खिला दीजिए, मछली के पाए, भैंस के कहीं से अंडे मिल जाए आप उनको खिला दीजिए, हम कुछ नहीं कहेंगे आपको। یہ مندی جو آپ کھلا رہے ہیں، یہ پلاؤ جو کھلا رہے ہیں ہم، وہ شترم کھلا رہے ہیں، اگر ہاتھی بھی جائز ہوتا ہاتھی بھی کاٹ دیں، ہم زرافہ بھی جائے آپ زرافہ بھی کھلا دیں، مسئلہ نہیں، عرض کر رہا ہوں کوئی مسئلہ نہیں ہے اگر جائز ہوتا، لیکن یہ مہینہ حیوانیت کا نہیں ہے، کھلانے کا نہیں ہے، یہ مہینہ سادہ برگزار ہونا چاہیے، یہ مہینہ اشرافی گری کا نہیں ہے کہ میں فلاں ڈش بناؤں فلاں ڈش لوں، یعنی ذہن بھی کہ تو او آج فلاں ڈش ہے بھائی چلو جلی وہاں چلتے ہیں وہاں جگہ، یہ چیز ہے، ماہ رمضان کا احترام باقی رہنا چاہیے، اس قسم کے فیسٹیول سے، اس قسم کے اجتماع سے ماہ رمضان کے روزے اور احترام کو زک پہنچتی ہے، ایک فیسٹیول بن گیا ہے، ایک فنکشن بن گیا ہے ماہ رمضان، لہذا میری آپ سے درخواست ہے آپ سحری کرائیے، سادی سحری کرائیے، شترمور اور مندیاں اور فلاں فلاں آپ دوسرے مہینوں میں کھلائیے، ماہ رمضان کا احترام یہ ہے، ماہ رمضان کو ماہ رمضان رہنے دیں، فیسٹیول نہ بنائیں، میلہ نہ بنائیں، یہ ہے میرا درد دل، اور میں نے پہلے بھی کہا تھا اور وہ میرے پاس آئے تھے، میں نے سمجھایا تھا کہ ماہ مبارک رمضان میں یہ تعیش پرسی ایچ پرسی، یہ ڈش ہو وہ ڈش ہو فلاں ڈش ہو اور 20 ڈش ہو 10 ڈش ہو اور فلاں، یہ نہیں ہونا چاہیے، افطار سادہ، کھانا سادہ، سحری سادہ، ہم و غم ہمارا کھانا ہو گیا، شکم ہو گیا، ڈاکٹر علی شریعتی کہتا ہے کہ انسان پیٹ بھرتا ہے پاگلوں کی طرح، جانوروں کی طرح، اور جب پیٹ بھر جاتا ہے درد ہوتا ہے، ڈاکٹر صاحب یہ اس کو نکالو، سارا ہم و غم درد کا ہے، شکم، پہلے بھرتے ہیں پھر اس کو نکالنے کی فکر میں لیتے ہیں، حاج ملا کھا لیں اور وہ چونا چٹنی کھا لیں اور وہ اچار کھا لیں اور وہ جا کے لمکا پیائیں تو کچھ ڈکارا آ جائے گی، سارا ہم و غم ہی ہو گیا ہے، تو میری درخواست ہے کہ ماہ مبارک رمضان کا احترام ہے، یہ مندیاں مندیوں کا ماہ رمضان نہیں ہے، سادہ ماہ رمضان ہونا چاہیے، یہ پکوڑوں کا اور 5 قسم کے پکوڑے اور 10 قسم کے پکوڑے، ان کا احترام، ان سے رمضان کا احترام نہیں ہوتا، رمضان کا احترام تلاوت سے، رمضان کا احترام توبہ استغفار سے، رمضان کا احترام سادہ افطاری سے، سادہ غذاؤں سے ہے، اس کو فیسٹیول نہ بنائیں، اس کو آپ کی خدمت میں اذکر میلہ نہ بنائیں، ان کھانوں کو، ان طبقاتی نظام کو مٹانے کی کوششوں کو آپ دوسرے مہینوں کے لیے رکھیں، ہم آپ کے ساتھ کریں، آپ کے لیے دعا گو ہیں، اللہ تعالی ہمیں ماہ مبارک رمضان کا احترام کرنے اور اس کے فلسفے کو سمجھ کر اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔